الحمد لله الحمد لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. وضرب الله مثلا للذين آمنوا امرأة فرعون إذ قالت رب ابن لي عندك بيتا في الجنة ونجني من فرعون وعملي ونجني من القوم الظالمين. صدق الله مولانا العظيم. ایمان والی دینی بہنوں، قرآن مجید میں اللہ تعالی نے ایک جنتی عورت کا واقعہ بیان فرمایا. وہ آج کے حالات کے اعتبار سے میں آپ کو سناتا ہوں. فرعون کا نام تو سب نے سنا ہے، مصر جس کو ایجپٹ بھی کہتے ہیں، وہاں جو بادشاہ ہوتا تھا اس کو فرعون کہتے تھے. اللہ کے نبی حضرت موسیٰ علیہ الصلات والسلام کے زمانے میں مصر کا جو راجا فرعون تھا وہ ایمان نہیں لایا، وہ کافر ہو کے ہی مرا. اللہ تعالیٰ نے اس کو پانی میں ڈبو دیا ہے. لیکن فرعون بادشاہ نے اللہ کے نبی حضرت موسیٰ علیہ السلام کو جادوگر کہا تھا، اور مصر میں جتنے بڑے بڑے جادوگر تھے سب کو اس نے بلا کے حضرت موسیٰ علیہ السلام سے مقابلہ کرایا تھا. اس مقابلے میں جادوگر ہار گئے. حضرت موسیٰ علیہ السلام جیت گئے، یعنی نبی کی جیت ہوئی اور جادوگروں کی ہار ہوئی. تو اس وقت پر بہت سارے لوگ ایمان لائے، جادوگر بھی ایمان لائے، اور مصر کی پبلک میں سے بھی کچھ لوگ ایمان لائے. تو اس وقت پر یہ مقابلہ یہ حریفائی دیکھنے کے لیے فرعون اپنی بیوی آسیہ کو لے کے آیا تھا. اس نے مقابلہ جو کروایا تو اس میں پبلک کو بھی دیکھنے کی دعوت دی تھی. وَقِيلَ لِلنَّاسِ هَلْ أَنْتُمْ مُجْتَمِعُونَ لَعَلَّنَا نَتَّبِعُ السَّحَرَ إِنْ كَانُوا هُمُ الْغَالِبُونَ. پبلک کو بھی بلایا کہ جادوگر جیت جائیں گے تو ہم جادوگروں کو مانیں گے, فالوور ہو جائیں گے, اور فرعون کی جئی بلوائیں گے. لیکن جو ہونا تھا وہی ہوا کہ جادوگر ہار گئے اور اللہ کے نبی جیت گئے, اور نبی ہو اور نبی کی تعلیم ہو اس کے سامنے کبھی جادو ٹک نہیں سکتا. اللہ اور اللہ کے نبی کی بات کے سامنے جادو چل نہیں سکتا, جادو ٹک نہیں سکتا. آج بھی اگر ہم قرآن حدیث کی چیزیں پڑھیں گے تو جادو ہمارے اوپر بھی نہیں رہے گا, یہ یقین ہونا چاہیے. حدیث میں آتا ہے قل ہو اللہ قل اعوذ برب الفلق قل اعوذ برب الناس, یہ تین سورت تین مرتبہ پڑھو. تین بار قل ہو اللہ, تین بار قل اعوذ برب الفلق, تین بار قل اعوذ برب الناس. صبح پڑھو, شام کو پڑھو, رات سوتے وقت پڑھو, یہ حدیث میں آیا. اور پورا اپنے بدن پہ دم کر کے ہاتھ پھرا لو تو اپنے کو بھی جادو بلا الا کچھ نہیں ہوئے, نہ ہوئے تو ختم ہو جائے. نبی اور اللہ کی بات کے سامنے جادو رہ نہیں سکتا, ختم ہو جاتا ہے. لیکن اب زمانہ کیسا ہے, ہر چیز میں ریڈی میڈ کا زمانہ ہے. کھانا بھی ہم تیار لاتے ہیں. پہلے گھروں میں عورتیں سموسے بنانے ہو تو اس کے پاڑ وغیرہ بھی پہلے گھر میں بنا دیتے ہیں, اب تیار لے آتے ہیں. اب زمانہ ریڈی میڈ کا ہے تو ہم لوگوں کو یہ پڑھنا بھی بھاری لگتا ہے کہ ریڈی میڈ تعویذ لا کے پی لے رہے, پہن لے رہے, وہ آسان لگتا ہے. حالانکہ اللہ نبی کی بات پڑھو تو جادوگروں کا جادو کبھی ٹکے گا نہیں سامنے, یقین کے ساتھ. تو حضرت موسیٰ علیہ السلام اللہ کے نبی اور اللہ کی مدد ان کے ساتھ, تو جادوگر ہار گئے اور لوگ ایمان لے آئے. اور جادوگر تو سجدے میں گر پڑے, اور سجدے میں جب گئے تو اللہ نے ان کو جنت دکھائی. سجدے میں, سجدے میں جنت لے گئی. نبی کا مقابلہ کرنے آئے, نبی جیت گئے تو اللہ کے سامنے سجدہ کیا. فألقي السحرة ساجدين قالوا آمنا برب العالمين رب موسى وهارون. اعلان کیا وہی میدان میں کہ ہم تو ایک اللہ پر ایمان لے آئے جو موسیٰ اور ہارون کے رب ہیں. ایسا اس لیے کہا کہ فرعون خود کو بھی رب کہتا تھا, تو اس کو ایسا نہ ہو کہ میرے پر ایمان لائے. اس لیے کہا موسیٰ اور ہارون کے رب پر ایمان لائے. سجدے میں گر پڑے میدان میں, تو سجدے میں جنت دیکھی جادوگروں نے. اس منظر کو دیکھ کر جو لوگ ایمان لائے, اس میں فرعون کے ساتھ بیٹھی ہوئی اس کی بیوی رانی کوئن مصر کی آسیہ, وہ بھی ایمان لائے. اس کو بھی اللہ نے ایمان کی دولت دی. اب ایمان قبول کیا تو ایمان کے ساتھ مشکلیاں لگی ہوئی ہیں، حالات تکلیفیں لگے ہوئے ہیں، دونوں میں جوڑ ہے، ایمان اور حالات چلتے رہتے ہیں. شریعت پر عمل آسان نہیں، مشکل کا. شریعت تو آسان، وَمَا جَعَلَ عَلَيْكُمْ فِي الدِّينِ مِنْ حَرَجٍ، لیکن عمل مشکل. اب گرمی کا ماحول، ساتھ میں بے حیائی کا ماحول، اب اس میں برقعہ پہننا مشکل، ڈبل تکلیف. ایک گرمی کا ماحول، ایک بے حیائی کا ماحول، ڈبل برے ماحول کے اندر ہماری بہنیں پردہ پہنے، برقع پہنے، اسلامی نقاب پہنے، یہ بہت بڑی قربانی، بہت بڑے ثواب کی چیز. اسی لیے ہماری جو بہنیں اس وقت کے ماحول کے اندر برقعے کے ساتھ رہتی ہے، وہ گویا کہ دین کا بہت بڑا کام ہے، بہت بڑا ہمت کا کام. ان ذالک من عزم الامور. تو فرعون کی بی بی آسیہ بھی ایمان لے آئی تو حالات چالو ہو گئے. کیا حالات آئے؟ پہلے تو شوہر ناراض ہو گیا فرعون، وہ کافر تھا، وہ ناراض ہو گیا. وہ اپنی بیوی کو سونے چاندی کے بنے ہوئے محل میں رکھتا تھا، ایسا محل جس میں چھت میں سونا، دیواروں پہ سونا، سچے ہیرے اور موتی، ایسے محل میں بیوی کو رکھتا تھا. ایسے محل میں زندگی گزارنے والی خاتون آسیہ ایمان لائی تو شوہر نے گھر سے باہر نکال لیا، محل سے باہر نکال لیا. تو حضرت آسیہ کہنے لگی، محل سے نکل جانا تو میں سہن کر لوں گی، لیکن ایمان سے نکلنا مجھے قبول نہیں ہے. ایمان کا سودا قبول نہیں ہے، ایمان پہ تو جم کے رہیں گے، ایمان پہ رہے. محل کی قربانی دی. اب سوچو، ایک عورت رانی بن کے رہے رہے، کوئین بن کے رہے رہے، بادشاہ کی بیوی بن کے رہے رہے، شاہی محل میں رہے رہے، اور ایمان کی وجہ سے اس کو باہر نکال دیا تو نکل گئے. یعنی ایمان نہیں چھوڑو گے. پھر دوسرے حالات کیا ہے؟ دوسرے حالات یہ آئے کہ مصر میں گرمی بہت ہوتی ہے، جیسے سعودیہ میں مکہ مدینہ میں گرمی 50 ڈگری پہ جاتی ہے، رستے کا ڈامر بھی پگھل جاتا ہے سعودیہ میں، ایئر کنڈیشن میں بھی پسینہ نکلتا ہے، ایسی گرمی ہوتی ہے وہاں. تو مصر میں بھی ایسی گرمی ہوتی ہے، ایجپت میں ایسی سخت گرمی میں، ایسی سخت گرمی میں جس میں ایئر کنڈیشن میں پسینہ. اس سال کی بات کر رہا ہوں، 10 ذی الحج کو ایسی گرمی تھی کہ ہم مینا سے جب آئے تو کار میں اے سی چالو اور پسینہ نکل رہا ہے. اسی سال کے حج کی بات کر رہا ہوں. اب سوچو کہ باہر کیسی گرمی ہوگی، ایسی سخت گرمی میں، ایسی سخت گرمی میں حضرت آسیہ رضی اللہ عنہا کو زمین پہ سولا دیا. تپتی گرم گرم زمین کے اوپر، تپتی مٹی کے اوپر، تپتی ریتی کے اوپر حضرت آسیہ کو سلا دیا ایمان کی وجہ سے. تکلیف اٹھا رہی ہے لیکن کا ایمان کا سودا نہیں. گرم گرم زمین، گرم گرم ریتی اس کو سہن کر رہی ہے لیکن ایمان نہیں چھوڑ رہی ہے، ایمان پہ جمی ہوئی حضرت آسیہ کا ایمان کے ساتھ. तीसरी तकलीफ ही आई, तीसरे हालात ही आए, वो जालिम अपने पुलिस वाले को भेजता था, बादशाह था राजा, पुलिस वाले को भेजता, जाओ मारो। एक औरत जो रानी बन के रही उसको मार खानी पड़ती थी, मार खाया, लेकिन हजरत आसिया ने ईमान नहीं छोड़ा, ईमान के ऊपर रही, मार खा रही है, मार को सहन कर रही है, लेकिन ईमान पे रही। खुद इमाम इब्ने कसीर रहमतुल्लाह अलैह जैसे मुफस्सिर लिखते हैं कि फिरौन की पुलिस मार के चली जाती थी तो अल्लाह के फरिश्ते आते थे और अपने नूरानी पर यानी पाख खोल करके हजरत आसिया रजी अल्लाह अन्हा को साया करते थे। ईमान पर जमने की बरकत। ये खुशनसीब औरत कि जिसको दुनिया में अल्लाह के फरिश्तों ने साया किया है, खुशनसीब औरत कि जिनके ऊपर अल्लाह ताला के फरिश्तों ने साया किया है, आप अंदाजा लगाओ। लेकिन ईमान कितना मजबूत कि पुलिस वाले मार रहे हैं, पुलिस वाले सता रहे हैं, लेकिन ये औरत ईमान के ऊपर जमी हुई है। फिर ये हुआ, हालात सुनते जाओ कैसे हालात सहन किए ईमान के खातिर। फिरौन ने एक दिन जमीन पर गरम गरम जमीन पे सुलाया, यूं दोनों हाथ खुले किए, दोनों पैर लंबे किए, और ये हथेली के बीच में बड़े बड़े कीले मारे, बड़े बड़े कीले मारे उन जमीन के ऊपर, और दोनों पैर के ऊपर भी कीले मारे। कुरान में आए थे वह फिरौन ज़िल औताद, इसकी तफसीर जलालैन शरीफ में भी यही लिखी हुई है कि फिरौन जिस पर नाराज होता था, गुस्से होता था, उसको चारों पैर में कीले मार देता था। तो फिरौन ने हजरत आसिया के दोनों हाथ पे कीले मारे, दोनों पैर पर कीले मारे, खून निकल रहा है, खून निकल रहा है, वो औरत तड़प रही है, लेकिन ईमान पे जमी हुई, ईमान नहीं जोड़ा। कैसे हालात आप सोचो मेरी ईमान वाली बहनों। ईमान इतनी बड़ी चीज है, ईमान इतनी बड़ी चीज है। हजरत आसिया रजी अल्लाह अन्हा को फिरौन ने महल से निकाल दिया, वो भी सहन किया, गरम गरम रेती पर मिट्टी पर सुलाया, वो भी सहन किया। फिरौन के पुलिस वाले मारते थे, वो भी सहन किया। फिरौन ने अखीर में दोनों हाथ और दोनों पैर में कीले लगा दिए, वो भी सहन किया। दोनों हाथ में कीले, दोनों पैर में कीले, खून निकल रहा है, सहन किया। पांचवी बात सुनो, पहले जमाने के अंदर हाथ घंटी होती थी, अभी भी घरों में रखते हैं एंटीक पीस यादगार, तो चक्की के पार्ट होते हैं, पत्थर, घंटी का पत्थर, तो वो घंटी का पत्थर बहुत वजनदार, और जो बड़ी बड़ी घंटी के पत्थर होते थे वो तो बहुत जाड़े ने बहुत वजनी। ऐसा बड़ा चक्की का पत्थर मंगवाया और हजरत आसिया के सीने पर रख दिया जालिम ने। सोचो एक औरत का बिचारी का क्या हुआ होगा, दोनों हाथ में कीले, दोनों पैर में कीले, खून निकल रहा है, सीने के ऊपर चक्की का घंटी का पत्थर रखा हुआ है। ये सारे हालात हजरत आसिया ने बर्दाश्त किए, लेकिन का ईमान तो नहीं छोड़ोगी, ईमान तो नहीं छोड़ोगी, ईमान तो नहीं छोड़ोगी। उसी हाल में क्या हुआ कि आज वहां जमीन पे पड़ी हुई है, बेबस, बेसहारा, कोई सहारा नहीं, कोई मदद करने वाला नहीं, क्योंकि राजा जुल्म करे तो मदद कौन करे, बेसहारा, बेबस औरत। तो बिल आखिर ये हुआ, जब इंसान बेसहारा होता है तो एक सहारा अल्लाह का होता है। इस वक्त हम मुसलमान औरतों को, मर्दों को, जवानों को, बूढ़ों को, बच्चों को यही सोचना है कि हमारा सहारा सिर्फ अल्लाह है। ला मलजा वला मंजा मिनल्लाह इल्ला इलैह, ला हौल वला कुव्वत इल्ला बिल्ला, ला मलजा वला मंजा मिनल्लाह इल्ला इलैह। एक अल्लाह ही हमारे मदद करने वाले हैं, उनके सिवा कोई नहीं, कोई नहीं एक अल्लाह के सिवा। आसिया बिचारी बेबस, बेसहारा, हिल भी नहीं सकती, दोनों हाथ में खीले, दोनों पैर में खीले, छाती के ऊपर पत्थर, खून निकल रहा है, बेबस बेसहारा। अब क्या करती बिचारी, अल्लाह को पुकारा, अल्लाह के सामने दुआ मांगे, और अल्लाह को बिचारी की दुआ इतनी पसंद आई, इतनी पसंद आई कि अल्लाह ने वो दुआ कुरान में बयान फरमाई। सबक है, सबक ये दुआ हमारे लिए कि हम भी अल्लाह से ऐसी दुआ मांगे। और ये औरत का ईमान कितना मजबूत, कितना मजबूत, कितना पक्का कि कयामत तक आने वाले मर्दों के लिए, औरतों के लिए अल्लाह ने इस औरत के ईमान को नमूना बनाया है, सैंपल, नमूना, उदाहरण, दाखलो ये बनाया है। और बयान भी अल्लाह ने ऐसा ही किया, वदरब अल्लाहु मसलन लिल्लज़ीन आमनु इम्रअत फिरऔन। तमाम ईमान वालों के लिए, तमाम ईमान वालों के लिए अल्लाह ने फिरौन की बीबी आसिया के ईमान को नमूना बनाया, सैंपल बनाया कि ईमान हो तो ऐसा। मेरी दीनी बहनों, अपनी जवान बेटियों के ईमान की हिफाजत करो, इनके तकवा की हिफाजत करो, इनकी इस्मत पाक दामनी की हिफाजत करो, इनके अखलाक और इनके कैरेक्टर की हिफाजत करो। बाप हिफाजत करे, माँ हिफाजत करे, भाई हिफाजत करे, शोहर भी निगरानी रखे, सब हिफाजत और निगरानी करे। आज के हालात में बहुत जरूरी, बहुत जरूरी, बहुत जरूरी। अपने इलाके में एक जगह की कारगुजारी, अपने इलाके में दो बच्चों की माँ लेकिन फेसबुक के ऊपर किसी पंजाबी के प्रेम में पड़ी, मैं भाग गई, बच्चे भी छोड़ दिए और ईमान भी छोड़ दिया, शोहर को भी छोड़ दिया। बहुत जरूरत है इनकी निगरानी करने की, क्या जरूरत इनको फेसबुक, ट्विटर और जो है व्हाट्सएप वगैरह में रहने की। अपनी माँ, अपना बाप, अपना भाई, शादी हो गई तो अपना शोहर, इसके अलावा जरूरत क्या है इसको। तो फिरौन की बीवी के ईमान को अल्लाह ने नमूना बनाया, नमूना। वदरब अल्लाहु मसलन लिल्लज़ीन आमनु इम्रअत फिरऔन। कयामत तक के ईमान वालों के लिए अल्लाह ने फिरौन की बीवी के ईमान को नमूना बनाया, सैंपल बनाया, नमूना बनाया कि ईमान हो तो ऐसा। अब देख लिया ईमान कैसा, शोहर ने घर में से निकाल दिया ईमान की वजह से, लेकिन औरत ने शोहर छोड़ा, घर छोड़ा, लेकिन ईमान नहीं छोड़ा। गरम गरम रेती पे जालिम सुलाता है, सहन किया, ईमान नहीं छोड़ा। पुलिस वाले मार रहे हैं, सहन किया, ईमान नहीं छोड़ा, दोनों हाथ में दोनों पैर में कीले ठोक दिए, खून निकल रहा है, ईमान नहीं छोड़ा, सीने के ऊपर चक्की का पत्थर रखा लेकिन ईमान नहीं छोड़ा, और बेबस होके अल्लाह को दुआ करती है। कितनी प्यारी दुआ, कितनी प्यारी दुआ। इस कालत रब्बी बिनली इंदक बैतन फिल जन्ना, बोली औरत इस कालत रब्बी बिनली इंदक बैतन फिल जन्ना, ए मेरे अल्लाह मैंने दुनिया के शोहर का महल ईमान की वजह से छोड़ा है, ए अल्लाह इसके बदले में मुझे जन्नत में महल दे दो, जन्नत का महल दे दो, ये मांगा अल्लाह से। दुनिया की दौलत की क्या जो है हैसियत है, आज गलत गलत चीजों की लालच देकर ईमान के सौदे हो रहे हैं, क्या हैसियत दुनिया की चीजों की, कोई हैसियत नहीं, बेहैसियत। असल जन्नत की नेमत है, असल मौत के बाद की राहत है, दुनिया कैसी भी गुजर जा रही है अल्लाह आफियत में रखे, लेकिन दुनिया कैसी भी गुजर जावे एक ईमान वाले मर्द और औरत के सामने आखिरत की नेमत होती है, मौत के बाद की जिंदगी, कब्र की जिंदगी, कयामत के बाद की जिंदगी, ये सामने होती है। जन्नत चाहिए, जहन्नम से हिफाजत चाहिए। तो ये औरत ने दुआ मांगी अल्लाह से, इस कालत रब्बी बिनली इंदक बैतन फिल जन्ना, ए मेरे रब मेरे लिए जन्नत में महल बना दो, ये दुआ मांगी। एक जगह बयान के बाद में किसी के घर खाने गया तो घर के आगे वाले रूम में ही लकड़े का जो है बड़ा तख्ता लगा हुआ था और तख्ते पर ही आयत लिखी हुई थी, रब्बी बिनली इंदक बैतन फिल जन्ना। मैंने कहा ये घर की औरत कोई बहुत होशियार पढ़ी लिखी औरत है कि हजरत खासिया वाली दुआ उसने घर में लगा ली ताकि लोग देखे न मांगे, रब्बी बिनली इंदक बैतन फिल जन्ना, ए अल्लाह मेरे लिए जन्नत में घर बनाओ। दुनिया में मैंने ईमान के लिए फिरौन का घर छोड़ा है, जन्नत में घर बनाओ। तो हजरत मुफस्सिरीन लिखते हैं आसमान खुल गया है, खुल गया आसमान, एक खुला दूसरा खुला तीसरा खुला चौथा पांचवा छठा सातवां, सातों आसमान खुल गए और मिस्र में जमीन पर पड़े पड़े अल्लाह ने हजरत आसिया को जन्नत का महल दिखा दिया है, तो ये तेरे लिए महल है, दुआ कबूल हो, महल दिखा दिया, दोनों हाथ में से खून जा रहा है, दोनों पैर में से खून जा रहा है, सीने पे पत्थर है, उस हाल में अल्लाह को पुकार रही है, इस कालत रब्बी बिनली इंदक बैतन फिल जन्ना, तो अल्लाह ने जमीन पर सोए सोए सातों आसमान के ऊपर जन्नत दिखाई और जन्नत में आसिया का महल दिखाया। अब जब जन्नत का महल देगा तो हजरत आसिया के लिए तमाम तकलीफ उठाना आसान हो गए, सब तकलीफ आसान। ये एक दुआ मांगी, और जलालैन शरीफ में आपने भी ये तफसीर पढ़ी है, मैंने भी पढ़ी पढ़ाई है कि वो तो यूं कहते हैं कि अल्लाह ने हजरत आसिया को फरिश्ते के जरिए उठवाया और उठवा करके बदन के साथ जन्नत में दाखिल कर दिया है। जलालैन ने ये तफसीर लिखी हुई है कि हजरत आसिया को फरिश्तों के जरिए उठवाया और उठा करके उनको जन्नत में दाखिल कर दिया। एक दुआ रब्बी बिनली इंदक बैतन फिल जन्ना, दूसरी दुआ वनज्जिनी मिन फिरऔन वअमली, एला ये जालिम शोहर, काफिर शोहर, बेईमान शोहर, भले बादशाह है राजा है लेकिन वो जो कुफ्र शिर्क के काम करता है اے اللہ اس سے مجھے چھٹکارا دے دو، نجات دے دو، ونجنی من فرعون وعملہ. ظالم، کافر، بے ایمان، مشرک ہو ہی نہیں سکتا، اے اللہ مجھے نجات دے دو غلط کام سے بھی اور غلط شور سے بھی. دوسری دعا مانگی. یہ دعا کیسے قبول ہوئی؟ کہ حدیث میں آئے، تفسیری روایتوں میں آتا ہے کہ کل جب قیامت کا میدان قائم ہوگا یہ دنیا کے بعد، اور جنتی لوگ جنت میں چلے جائیں گے انشاءاللہ، اپنے سب کو بھی اللہ بھیج دیں گے، تو جنت میں جانے کے بعد ایک پروگرام ہونے کا ہے، ایک فنکشن ہوگا، اور اس فنکشن میں یہ ہوگا کہ اللہ کے آخری نبی تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا نکاح حضرت آسیہ کے ساتھ اللہ جنت میں کرائیں گے. یہ کئی تفسیری روایتوں میں، کئی روایتوں میں. میرے پیر، میرے استاد، میرے مرشد حضرت مفتی محمود صاحب گنگوئی رحمۃ اللہ علیہ جواب بھی بہت زوردار دیتے تھے اور ہنسی ہنسی کے مذاق سے جواب دیتے تھے. ایک مرتبہ حضرت کو میں نے پوچھا کہ حضرت، یہ حضرت آسیہ کا حضور سے جنت میں نکاح ہوگا یہ تفسیر کی روایتوں میں آتا ہے، تو اس کا کیا کیا حیثیت ہے اس روایت کی؟ تو مجلس میں بہت سارے لوگ بیٹھے ہوئے تھے. حضرت نے فرمایا، دیکھو میرے محمود کو جنت میں بھی نکاح کے چھوارے کھانے کی فکر ہے، چیز کو وہاں جا کے بھی نکاح کے چھوارے یعنی کھارے کھانے ہیں، یعنی صحیح ہے یہ روایت. یہ جواب دیا. تو اللہ تعالیٰ نے یہ دعا ایسے قبول فرمائی، ونجنی من فرعون وعملی، کہ قیامت کے دن تمام نبیوں کے سردار حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ حضرت آسیہ کا نکاح ہوگا. یہ ایمان پر جمنے کی برکت، ایمان پر جمنے کی برکت، حضور جیسا شوہر مل جائے. تیسری دعا مانگی، ونجنی من القوم الظالمین، اے اللہ فرعونی قبطی ظالموں کی قوم سے مجھے نجات اور چھٹکارا عطا فرما. تینوں دعا اللہ نے قبول فرمائی. لیکن میری ایمان والی بہنوں، یہ واقعہ بہت بڑا سبق ہے کہ ہمارے لیے ایمان بہت بڑی نعمت ہے، بہت بڑی دولت ایمان ہے. ایمان، ایمان یہ انسان کے لیے اس چھوٹی سی دنیا کی زندگی کے بعد جب قبر کی زندگی آئے گی، قبر کے بعد قیامت کی زندگی آئے گی، وہاں جنت ملے گی، راحت ملے گی، نعمت ملے گی، اسی ایمان کی نعمت کی برکت سے، اسلام کی نعمت کی برکت سے، دین پر عمل کرنے کی برکت سے، اس کی برکت سے ملے گا. اس لیے میری بہنوں، حالات ہے، یقیناً حالات ہے، بہت حالات سے اس وقت امت گزر رہی ہے، لیکن تمام تر حالات کے باوجود ہمیں دین پر عمل کرنا ہے، اسلام پر عمل کرنا ہے. لا عزلنا الا بالاسلام، ہماری عزت اسلام میں ہے، ہماری عزت دین میں ہے، دین داری میں ہماری عزت ہے. دیکھو نا، حضرت آسیہ نے ایمان کے لیے کتنی بڑی قربانی کی، تو جا کے اللہ نے ان کے قصے کو قرآن میں بیان کیا. قیامت تک امت پڑے گی، قیامت تک آنے والی مردوں کے لیے، عورتوں کے لیے اس کو نمونہ بنایا اللہ نے. وضرب اللہ مثلا للذین آمنوا امرأة فرعون اذ قالت رب ابن لی عندك بیتا فی الجنة ونجنی من فرعون وعملہ ونجنی من القوم الظالمین. یہ زبردست دعا ہے، رب ابن لی عندك بیتا فی الجنة، یہ دعا مانگا کرو اللہ تعالیٰ سے. کہ اللہ ہمارے لیے بھی جنت میں محل بنا دیجئے. اور حضرت آسیہ جیسا پاور فل ایمان اللہ ہمیں عافیت کے ساتھ عطا فرما. ہم تو بہت کمزور ہیں, ایسے حالات ہم سہن نہیں کر سکتے, اسی لیے اللہ کو یوں کہو عافیت کے ساتھ اللہ ہمیں ایسا پاور فل ایمان عطا فرما. اب ایک حدیث اور سنا دوں آپ کو, پھر دعا کرتے ہیں. حدیث شریف یہ ہے, نبی پاک صلی اللہ علیہ وسلم کی لاڈلی بیٹی, حضور کی چار بیٹی تھی, حضرت زینب, حضرت رقیہ, حضرت ام کلثوم اور حضرت فاطمہ زہرا رضی اللہ تعالی عنہن, چار بیٹیاں. اس میں حضرت فاطمہ حضور کو بہت لاڈلی تھی, بہت پیاری تھی. ان کی حضرت علی رضی اللہ عنہ سے شادی ہوئی تھی. حسن حسین پھول جیسے بچے اللہ نے دیے تھے, حسن حسین پیارے پیارے. حضور نے خود کہا دونوں کو پھول. ترمذی شریف میں حدیث ہے, ہمارے ہانتا یمین دنیا, یہ حسن حسین میرے نواسے میرے دنیا کے پھول ہے, پھول خوشبودار پھول. اسی لیے آدمی نواسوں سے محبت کرے سنت کی اتباع میں, تو نواسوں کی محبت میں بھی ثواب ملے گا. کہ نبی جی نواسوں سے بہت محبت کرتے تھے, مسجد میں بھی لے آتے تھے, ممبر پر بھی, نماز پڑھانے میں بھی بہت محبت کی نبی کو نواسوں سے. تو نواسوں سے محبت کرو سنت کی نیت سے, تو اس پر ثواب بھی ملے گا. تو حضرت فاطمہ رضی اللہ عنہا کو اپنے گھر میں سب کام کرنے پڑتے تھے. چکی چلانا, اس زمانے میں آٹا گھر میں بن جاتا, چکی چلانی, ہاتھ گنڈی. تو سیرت میں لکھا ہے کہ یہ ہتھیلی کے بیچ والے حصے میں حضرت فاطمہ کو خون جم جاتا تھا, چکی چلاتے چلاتے خون جمتا تھا. ہماری عورتوں کے ہاتھوں پر مہندی سے لال آتا ہے. ماں فاطمہ زہرا خون کی وجہ سے یہاں لال 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 ہو جاتا تھا, اتنا چکی چلاتی تھی گھر میں آٹا پیسنے کے لیے. پانی لینے خود جاتی تھی. اللہ کے نبی کی بیٹی, اور آگے سن, جنت کی عورتوں کی سردار سیدت النساء اہل الجنہ فاطمہ الزہرا, جنت میں عورتوں کی سردار فاطمہ, لیکن خود پانی بھرنے جاتی تھی, بہت تکلیف اٹھاتی تھی. گھر میں اونٹ پالے ہوئے تھے, ان کا چارہ بھی لینے جاتی تھی. بچے حسن حسین ان کو بھی پالنا اور بڑا کرنا, تھک جاتی تھی تھک جاتی تھی. پانی بھرنا, اونٹ کا چارہ لانا, گھر کے کام کرنا, بچوں کے کام کرنا, تھک جاتی تھی تھک جاتی تھی. شوہر کو رحم آتا تھا, حضرت علی رضی اللہ عنہ کو رحم آتا تھا. ایک دن نبی پاک صلی اللہ علیہ وسلم کے پاس دو چھوٹی عمر کے لڑکے غلام آئے, تو خود حضرت علی نے حضرت فاطمہ کو کہا, فاطمہ جاؤ نہیں ابا کے پاس, دو غلام آئے ہیں, ایک غلام لے آؤ نہیں تاکہ تم کو کام میں مدد کرے, تمہارا کام آسان ہو جائے, جاؤ فاطمہ. تو حضرت فاطمہ رضی اللہ عنہا گئی ابا جان کے پاس غلام لینے کے لیے. تو اس وقت نبی پاک صلی اللہ علیہ وسلم کی ابا جان کی ملاقات نہیں ہوئی. تو حضرت عائشہ کو بتا دیا کہ میں یہ کام کے لیے آئی تھی. بعد میں حضرت عائشہ نے نبی پاک صلی اللہ علیہ وسلم کو بتایا کہ بیٹی فاطمہ یہ کام لے کے آئی تھی. تو نبی پاک صلی اللہ علیہ وسلم عشاء کی نماز کے بعد دیر سے اپنی بیٹی اور جمائی کے گھر پر گئے, دونوں سو گئے. حضور نے کہا سو اٹھو مت, بیٹھے رہو سوئے رہو, اور حضور دونوں کے بیچ میں جا کے بیٹھ گئے. ایسے بیٹھے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے نورانی پاکیزہ पैर के तलवे तड़वा ये हजरत अली के सीने पर लगा। तो हजरत अली कहते कि हुजूर के पैर की ठंडक मुझे दिल में बहुत अच्छी लगी, ये तड़वे कहलाते हैं। वो यहाँ सीने पे लगा हजरत अली को, हुजूर बीच में बैठे, कहा उसकी ठंडक मेरे दिल में लगी। हुजूर बैठ गए और बैठ के फरमाया, बेटी फातिमा तू काम करते करते थक जाती है और तू आज गुलाम लेने आई थी, वो गुलाम तुझे नहीं दूंगा, मैं यतीम बच्चों को देने वाला हूं, अपनी लाडली बेटी को नहीं देना है, यतीम लड़कों को देना है मुझे। फिर कहा, मेरी लाडली बेटी तू काम करते करते थक जाती है, मैं तुझे तस्बीह बताने आया हूं, ये तस्बीह तू रात को सोते वक्त पर बिस्तर पर बैठ के पढ़ लिया कर, अल्लाह ताला तेरी तमाम थकन की तरफ से किफायत करेंगे, यानी थकन दूर हो जाएगी, आराम मिलेगा। फिर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बेटी फातिमा को सिखाया कि बेटी रात को सोते वक्त पर बिस्तर पर बैठ करके पढ़ो, सुबहान अल्लाह सुबहान अल्लाह सुबहान अल्लाह 33 मरतबा, अल्हम्दुलिल्लाह 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 33 मरतबा, अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर 34 मरतबा। बेटा रात को पढ़ लिया करो, अल्लाह इस तस्बीह की बरकत से सारी थकन दूर कर देंगे। ये तस्बीह खुद अल्लाह के नबी ने अपनी लाडली बेटी जन्नत की औरतों की सरदार हजरत फातिमा को सिखाई। और एक बहुत बड़े नक्शबंदिया बुजुर्ग के मलफूजात में मैंने पढ़ा, ये तस्बीह रात को पढ़ के अपने हाथ से फूंक मारो, छू फिर पूरे बदन पे हाथ फिरा दो, तो जितनी देर भी आराम मिलेगा पूरी थकन दूर अल्लाह ताला कर देंगे और सुबह में तुम अच्छे मूड में उठोगे। और इसके ऊपर मेरा तजुर्बा है, अल्लाह गवाह है। पहले तो बीच बीच में भी बयान करने जाते थे, अब मुताला बढ़ गया तो बीच में बयान कम करने जाता हूँ, लेकिन पहले बयान करने बीच बीच में भी जाता था तो रात को देर से पहुंचो, ये तस्बीह यकीन के साथ पढ़ के हाथ फिराता था। सुबह में आराम से भजन में उठो, सबक जाके पढ़ाओ, घंटी बजते कभी सुस्ती कायली नहीं आई। तो मेरी दीनी बहनों, ये हदीस पर यकीन के साथ अमल करो, रोजाना रात को सोते वक्त 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह, 34 मरतबा अल्लाहु अकबर पढ़ के पूरे हाथ पे दम करके बदन पे फिरा लो। आज हमारी बहुत सी बहनों को फरियाद है नींद नहीं आती, वो टेबलेट खाती है, टेबलेट मत खाओ, तस्बीह पढ़ो रात को सोते वक्त, और अल्लाह के नबी की सुन्नत की नियत से सर में तेल डालो। तेल डालना हुजूर की सुन्नत है, सुन्नत की नियत करके तेल डालो तो तेल डालने में सवाब भी मिलेगा। तेल तो डालना ही डालना, लेकिन सुन्नत की नियत करो कि अल्लाह के नबी जैतून का तेल डालते थे, ऑलिव ऑयल, तो उससे सवाब भी मिलेगा, दिमाग को शांति भी मिलेगी। तो आज रात से ये सुन्नत जिंदा करना शुरू करो तो इंशाल्लाह थकन दूर हो जाएगी, अल्लाह बहुत राहत और आराम अता करेंगे। अल्लाह ताला हमारे जमा होने को कहने सुनने को कबूल फरमाए, अपनी रजा और अपनी खुशनूदी का जरिया बनावे। इस फितने और इंतदाद की आंधी के माहौल में अल्लाह उम्मत की बहन बेटियों के ईमान की खूब हिफाजत फरमाए, और जो ऐसे रास्ते पर है अल्लाह उनको तौबा अता फरमाए और ईमान इस्लाम पर मजबूत जिंदगी अता फरमाए, और अल्लाह ताला हम सबसे राजी हो जाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, سبحان الله وبحمده سبحان الله العظيم، جزا الله عنا سيدنا ومولانا محمدا صلى الله عليه وسلم بما والو، يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام ربنا فی دنیا سنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. اے اللہ ہمارا, ہمارے گھر والوں کا, ہماری اولاد اور نسلوں کا ایمان, اسلام, دین, اس کی اپنے کرم سے مکمل حفاظت فرما. ہر نوع کے ارتداد سے حفاظت فرما. جو مرتد ہو گئے یا بنا دیے گئے ان کو دوبارہ ایمان عطا فرما, ایمان پر استقامت عطا فرما, اور وقت پر ایمان پر اس نے خاتمہ عطا فرما. ہماری دینی بہنوں کو ایمان اسلام سے محبت عطا فرما, اسلامی پردے کی, اسلامی برقعے کی توفیق عطا فرما. گندے ماحول سے, ناجائز تعلقات سے, ہر حرام سے اے اللہ ہماری اور پوری امت کی حفاظت فرما. بیماروں کو شفا عطا فرما, گھروں میں رحمتیں نازل فرما, برکتیں نازل فرما, عمروں میں برکت عطا فرما, صحت عافیت سلامتی عطا فرما. اے اللہ شوہروں کو بیویوں کے حق ادا کرنے کی توفیق عطا فرما, اور بیویوں کو شوہروں کے حق ادا کرنے کی توفیق عطا فرما. اولاد کی اسلامی تعلیم اور تربیت فرماؤ, گھروں کا ماحول پاکیزہ بناؤ. پیارے آقا تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرما. نبی پاک صلی اللہ علیہ وسلم نے جن شرور سے منع چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرما. ہمارا جمع ہونا, کہنا سننا, اس شہر میں آنا اے اللہ اس کو بے انتہا قبول فرما. بے شمار خیرات نیکیاں وجود میں آنے کا ذریعہ بناؤ, اپنی رضا اور خوشنودی کا ذریعہ بناؤ. اللہم صلی وسلم وبارک وانعم علی سیدنا و مولانا محمد وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وعلى من تبعهم بإحسان إلى يوم الدين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.